तपाईँ एसबीएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
SBS South Asian।
नमस्ते, एसपिएस नेपालीको अर्को प्रस्तुतिमा स्वागत छ। म कृष्ण पोखरेल। अब भने एनआरएनए अस्ट्रेलियाको चुनावपछि नयाँ अध्यक्षमा चुनिएका सन्तोष कुमारसँगको कुराकानी सुन्नतर्फ लागौँ।
एनआरएनए अस्ट्रेलियाको अध्यक्ष भन्दै गर्दा म हामीले 2-3 लाख जुन नेपाली कम्युनिटीहरू डायस्पोरा रिप्रेजेन्ट गरेर एनआरएनएले जुन हिसाबले काम गर्दैछ त्यसको एउटा नेतृत्व सन्तोष कुमारले लिँदै गर्दा सम्पूर्ण कम्युनिटी जुन ग्रोइङ डायस्पोरा छ त्यसलाई नेतृत्व गर्दै यहाँ भएका समस्याहरू अथवा यहाँ देखिने जति पनि इस्युजहरू हुन्छन् त्यसको लबिङ, त्यसको सहकार्य, त्यसको भोइस रेज गर्नको लागि चाहिँ एनआरएनए अस्ट्रेलियाको अध्यक्ष अगाडि बढ्छ। मेरो आफ्नो व्यक्तिगत रूपमा भन्नुपर्दाखेरि म ब्रिजबेन बस्छु। मेरो 3 वर्षको छोरा, 6 वर्षको छोरी सहित मिसेस क्लामसँग पाठक एउटा सानो फ्यामिली हामी सल्सबरीमा बस्दैछौँ, होइन, ब्रिजबेनको सल्सबरी साउथ साइड हो यो चाहिँ। अनि व्यावसायिक रूपमा भन्नुपर्दाखेरि म चाहिँ बाई प्रोफेसन रजिस्टर्ड माइग्रेसन एजेन्ट हो।
हजुर, अब चाहिँ एनआरएनए अस्ट्रेलियाको कुरामा आउँ, होइन, अब संस्थाको अध्यक्ष हुँदै गर्दाखेरि हुन त तपाईँ अब संस्थामा तपाईँको उपस्थिति भइसकेको छ, नजिकबाट होइन संलग्न भएर काम पनि गरिसक्नु भएको छ। अब तपाईँले देखेका अथवा आफूले त्यो पदमा बसेर काम गर्दै गर्दाखेरि आफूले गर्न नसकेका कामहरू चाहिँ यो तपाईँको कार्यकालमा के गर्न सक्छु भन्ने लागिरहेछ तपाईँलाई?
मैले 3 कुरा चाहिँ यो वर्ष गर्छु नै गर्छु एनी हाउ, होइन, उकर कुक। त्यसमा चाहिँ एउटा कुरा चाहिँ हाम्रो सोसियल मिडिया प्रेजेन्स चाहिँ छैन, जति पनि स्टेट एन्ड टेरिटोरिजममा फेसबुकहरू मात्रै युज हुन्छ, होइन। हाम्रो कन्टेन्टहरू चाहिँ पोजिटिभनेस बढाउनको लागि हो यो चाहिँ, होइन, संस्थाले गरेका सब राम्रो राम्रो कामहरूको प्रेजेन्सको लागि चाहिँ हाम्रो युट्युब च्यानलहरू, होइन, हाम्रो टिकटक अकाउन्टहरू, इन्स्टा, फेसबुकहरूमा चाहिँ हाम्रो एनआरएनए अस्ट्रेलियाको एकदमै हेभी प्रेजेन्स हुन्छ, फर्स्ट थिङ। सेकेन्ड थिङ चाहिँ मैले अलरेडी हेभ स्टार्टेड वर्क बिहाइन्ड इट, होइन, मैले एउटा पाइलट प्रोजेक्ट जुन $1 million अथवा डिपेन्डिङ अपन कति रेज गर्न सकिन्छ, मैले नेपालमा पनि एउटा विभिन्न प्रोजेक्टहरूसँग कुरा गरिसकेँ र अहिले यो चाहिँ एफडिआई सम्बन्धी यहाँ कम्पनी रेजिस्टर गरेर कसरी कलेक्टिभ इन्भेस्टमेन्ट गर्न सकिन्छ भन्ने कुरामा पनि म लागिसकेँ, होइन। त्यो चाहिँ हाम्रो विदिन 6 मन्थ्स चाहिँ एउटा अन्टरप्रेनर कन्फरेन्स सिडनीमा हुन्छ, त्यो कन्फरेन्स थ्रु चाहिँ हामीले एउटा प्रोजेक्ट एनसिसी अस्ट्रेलियाले पनि एउटा कलेक्टिभ इन्भेस्टमेन्ट नेपालमा गर्न सक्छ भन्ने एउटा पाइलट प्रोजेक्ट हुन्छ। त्यो दुइटा भयो भने तेस्रो चाहिँ सेकेन्ड जेनेरेसनको एउटा विङ बनाउनलाई चाहिँ स्टार्टेड टकिङ विथ लट अफ पिपुल, होइन, जस्तो सबै स्टेट एन्ड टेरिटोरिजमा जसको सेकेन्ड जेनेरेसन बच्चा बच्चा युनीहरू पढ्दैछन् उहाँहरूलाई कसरी एक ठाउँमा ल्याएर चाहिँ लाइक माइन्डेड ग्रुप बनाएर केही गर्न सकिन्छ कि, एनआरएनसँग जोड्न सकिन्छ कि भन्ने कुरामा आई स्टार्टेड वर्किङ अन इट। अनि 3 कुराहरू भए, अनि चौथो चाहिँ हामीले यो ग्रान्ट र फन्डिङको लागि चाहिँ हामीले एउटा ग्रान्ट अफिसर ल्याउनको लागि मैले अलरेडी स्टार्टेड टकिङ टु फ्यू पिपल, होइन, त्यसमा चाहिँ स्पेसली त्यो स्पेसल स्किल भएको जुन जसको चाहिँ इजी एक्सेस छ यो काउन्सिलहरूमा, होइन, त्यो व्यक्ति ल्याएर हामीले ग्रान्ट र फन्डिङलाई पनि एकदमै धेरै चाहिँ वर्कआउट गर्नुपर्नेछ। यो 4 भयो अहिलेलाई।
अस्ट्रेलियामा बस्ने नेपाली समुदायको कुरा गरौँ, होइन, अब केही समस्या पर्यो भने चाहिँ सबैभन्दा पहिला चाहिँ अब कि त अब दूतावासमा जानु पर्यो कि एनआरएनएमा आएर ठोकिनु पर्यो। अब एनआरएनएले के गर्न सक्छ र के चाहिँ दूतावास मार्फत हुनसक्छ, अब हाम्रो समुदायको सदस्यहरूलाई भन्नु पर्यो भने चाहिँ एनआरएनएले केसम्म चाहिँ गर्न सक्छ, एकचोटि भनिदिनुहोस् न।
फर एन एक्जाम्पल, जस्तो कसैलाई क्यान्सर भयो उसको चाहिँ अब इन्सुरेन्सहरूले कभर, फर्चुनेटली चाहिँ त्यो हुनु पर्थ्यो, होइन, कति केसेसहरूमा इन्सुरेन्स नभएको कारणले हामीले 1-1.5 लाख उठाउनु पर्यो भने, होइन, त्यहाँ एनआरएनकै स्टेट एन्ड विभिन्न स्टेटमा भएका साथीहरूले चाहिँ गो फन्डहरू रेज गरिदिएर हेल्प गर्नुहुन्छ, फर्स्ट थिङ, होइन। त्यसमा आफैले आफ्नै टिमले डोनेसन स्टार्ट गरेर बाहिर कम्युनिटीमा जान्छ, होइन। अब त्यहाँ चाहिँ अब अरू बस हुनसक्थ्यो कि इन्सुरेन्समा किन त्यस्तो भएन, अथवा भिजिटर भिजामा आएका पेरेन्ट्सहरूको केही समस्या भयो होला, होइन, इन्सुरेन्स हुनुपर्ने केसमा भएन होला, हामीले अवेरनेस त गर्छौँ इन्सुरेन्सहरू हुनुपर्छ यो त्यो भन्ने, होइन। तर त्यो भन्दै गर्दा अनफर्चुनेट इभेन्ट भइसके पछाडि त्यसमा चाहिँ मोस्ट अफ दि फन्ड रेजिङ इभेन्टहरूमा एम्बेसी भन्दा पनि एनआरएनको पहुँच अलिक बढी छ भनौँ, नेटवर्किङ अलिक राम्रो भएको भएर त्यसमा चाहिँ जहिले पनि लिड चाहिँ एनआरएनले लिइरहेकै हुन्छ, होइन। जस्तो इभन बडी रिपाट्रिएट गर्ने केसमा पनि $10,000-$15,000 खर्च आउँछ, त्यसमा पनि एनआरएन जोडिएको छ, होइन। त्यसमा चाहिँ एम्बेसीले पनि सहकार्य गर्छ, होइन, जस्तो हाम्रो कन्सुलर्सहरू हुनुहुन्छ विभिन्न स्टेटमा, नभएका ठाउँमा सिधै दूतावास अथवा भएका ठाउँमा चाहिँ हामी कन्सुलर्ससँग सहकार्य गरेरै त्यो रिपाट्रिएट गर्ने कामहरू पनि गर्दैछौँ भन्नाले र स्टुडेन्टलाई एनी केसेसहरू जस्तो कहिले काहीँ कहाँ सुतिरहेको भन्ने कुराहरू भेटिन्छ होइन, त्यसमा पनि त्यो स्टेटको टिमलाई पठाएर के हेल्प गर्न सकिन्छ, त्यहाँ पनि वर्कआउट गरिराखेकै हुन्छौँ होइन. अब कहिलेकाहीँ हस्पिटलमा एक्सिडेन्ट भएर चाहिँ स्टुडेन्ट पुग्यो भन्ने बित्तिकै उसका साथीभाइहरू छन् भने चाहिँ राम्रै भयो, त्यहाँ गएर हामीले सपोर्ट गरिराखेको हुन्छ. नभएको केसमा पनि एनआरएनकै साथीहरू गएर इभन कहिले काहीँ प्यारेन्ट्सहरूलाई दुई हप्तासम्म घरमा ल्याएर गर्ने एउटा प्योर समाजसेवा पनि एनआरएनले गरिरहेको छ, त्यो कन्टिन्यू नै हुन्छ होइन. अब अहिले मोर अबाउट हामीले एउटा समाजसेवा एउटा जुन हिसाबले गर्छौँ त्यो भइरहेको छ, तर कहिले काहीँ यो इस्युजहरू आउन नदिनको लागि हामीले चाहिँ मेन्टल हेल्थ सम्बन्धी प्रोग्रामहरू, ग्याम्बलिङ सम्बन्धीको अवेरनेस प्रोग्रामहरू होइन, इभन हाम्रो नेपालमै जुन प्यारेन्ट्सहरूलाई नै अवेरनेस चाहिने कन्टेक्स छ कि, अहिले जस्तो स्टुडेन्टलाई पठाइदिनुहुन्छ यहाँ ढुक्कले बसिदिनुहुन्छ होइन, स्टुडेन्ट कहाँ के गरिरहेछ, कहाँ काम गरिरहेछ, कोसँग बस्छ, दे डोन्ट केयर कि, उनीहरूले त्यो एउटा आफ्नो जिम्मेवारी चाहिँ पन्छिएको जस्तो भएको छ. त्यो यहाँ अस्ट्रेलिया पठाइसकेपछि यस्तो फ्री ठाउँमा आएपछि चाहिँ त्यो प्यारेन्ट्सले झन् स्ट्रिक्टली चाहिँ के गरिरहेछ हेर्नुपर्ने हुन्छ कि, अहिलेको 18-20-22 वर्षमा त त्यो दिमागले धेरै कुरा सोच्न सक्दैन, त्यसको लागि चाहिँ प्यारेन्ट्सलाई अवेरनेस चाहिन्छ होइन. यो कुराहरू चाहिँ हामीले अवेरनेसका कुराहरू पनि हामीले सोचिरहेको छौँ, मोर अबाउट हामीले चाहिँ के अरे प्रिभेन्सन इज बेटर देन क्योर भन्छ नि, त्यो कुरामा चाहिँ हामी अझ बढी सजग हुनुपर्छ जस्तो लाग्छ मलाई.
भनौँ न एनआरएनएको कुरालाई लिएर चाहिँ जहिले पनि उठ्ने प्रश्न भनेको चाहिँ कि यो पर्मानेन्ट रेजिडेन्सी पाइसकेका अथवा सिटिजनसिप पाइसकेका मान्छेहरूको मात्रै संस्था हो र भन्ने प्रश्नहरू उठ्छ होइन. हुन त त्यसको उत्तर तपाईँले अब विद्यार्थीहरूलाई पनि समेट्ने भनेर भनिसक्नुभयो, अनि यसै बिचमा पनि अब अर्को एउटा एनआरएनए संस्था दर्ता भइरहेको अवस्थामा चाहिँ एउटा यहाँ अस्ट्रेलियामा बस्ने समग्र नेपालीहरूको नेपाली मूलका नेपाली भाषीहरूको संस्थाको रूपमा यसलाई विकास गर्नको लागि चाहिँ दीर्घकालीन योजना भनौँ न तपाईँको दुई वर्षको कार्यकालमा चाहिँ के बनाउनु भएको छ?
दीर्घकालीन योजना यस्तो छ, स्टुडेन्टलाई चाहिँ समेट्ने कुरामा विभिन्न टास्क फोर्सहरू बनाएर हामी समेट्छौँ होइन. मेम्बरसिप भोटिङ राइट भएन कन्स्टिट्युसनली नेपालको आफ्नै संविधानको कारणले होइन, इभन जो हामी चाहन्छौँ उनीहरू मेम्बर बनौँ भन्दै गर्दा मेम्बरसिप नहुँदै गर्दा हामीले विभिन्न टास्क फोर्सहरू बनाएर स्टुडेन्टलाई पनि एटलिस्ट एनआरएनएनसँग अलिकति कनेक्टेड गर्न सकिन्छ कि भन्ने. हुन त यो टास्क फोर्स हाम्रो पहिलेदेखि नै हो, तर त्यो टास्क फोर्सलाई अझ भाइब्रेन्ट बनाउने प्लान छ मेरो योपल्ट होइन. तर दीर्घकालीन सोचमा चाहिँ जुन आइसिसीको विवाद भनौँ अथवा विभिन्न कारणले नेपालबाटै स्टुडेन्ट आउँदाखेरि डिस्कनेक्टेड भएर एनआरएनएनप्रति अलिकति नेगेटिभ भएर अस्ट्रेलिया आउँदै गर्दा अब आफ्नै यहीँकै कलेज कामहरूमा जसरी उरुमा लिएको हुन्छ र एनआरएनएनसँग ऊ स्टिल पनि टाढा हुन्छ होइन, उसले चाहिँ फिल गर्न पाइरहेको हुँदैन, त्यसलाई चाहिँ कसरी पोजिटिभनेस दिने. एनआरएन भनेको तिमीहरूकै संस्था हो, पछि स्टुडेन्ट पनि त टिआरमा जान्छ, टिआरमै भएका कति साथीहरू अहिले युथ लिडरसिप लिएर अगाडि आउनु भएको छ होइन. स्टुडेन्ट आफै नआए पनि त अहिले एनआरएनमा कति ग्रेजुएट भिजामा भएका साथीहरू चाहिँ एक्टिभ रोलमा आउनु भएको छ होइन. इभन सेकेन्ड जेनेरेसन हाम्रो चाहिँ कोषाध्यक्षको रूपमा आउनु भएको छ फ्रम क्यानबेरा होइन, उहाँहरूले चाहिँ 18-20 वर्ष यहीँ बिताइसक्नु भयो. त्यस्ता मान्छे एनआरएनमा आउँदै गर्दा उहाँहरूलाई स्पेसली मेरो चाहिँ त्यो 1-to-1 कनेक्सन उहाँहरूलाई चाहिँ अर्कोचोटि पनि एनआरएनभित्रै ल्याउने कसरी ल्याउन सकिन्छ, उहाँहरूलाई एनआरएनभित्रै राखिराख्नु पऱ्यो. कतिजना चाहिँ आएर छुट्नु भएको छ, फर इक्जाम्पल सेकेन्ड जेनेरेसन आएर पनि उहाँहरू डिस्कनेक्टेड हुनुभयो होइन. तर योपालि चाहिँ स्पेसली आएका साथीहरूलाई स्टिल पोजिटिभ फिल गर्ने, उहाँहरूले संस्थाभित्रै अलिकति फिल गराएर एउटा लङ टर्ममा चाहिँ सेकेन्ड जेनेरेसनको इन्भल्भमेन्ट होइन, यो युथको इन्भल्भमेन्ट कन्टिन्यू गराउनु जरुरी छ. र अब यो आइसिसीका कारणले चाहिँ हाम्रो जुन संस्था यहाँ डिभाइडेड हुँदै गर्दा हाम्रो लबिङ क्यापेसिटी भनौँ न जुन हिसाबले चाहिँ हाम्रो बोथ साइड पोलिटिक्समा हुने गर्छ, हामी 15,000-17,000 यतिलाई रिप्रेजेन्ट गरेको संस्था भनेर उहाँहरूसँग जाँदाखेरि हामीले राख्ने कुराहरूमा जसरी उहाँहरूले एक्नोलेज गर्नुहुन्छ त्यो नहुनसक्छ. अर्को संस्था पनि हामी पनि यो संस्था भनेर त्यहीँ चाहिँ लबिङ गर्न जानुभयो भने त उहाँहरूले हेर्ने दृष्टिकोण त फरक हुन्छ नि त. यस तिमीहरू आफ्नै संस्था डिभाइडेड छ भन्ने कुराहरू उनीहरूकोमा पुग्यो भने त इट्स नट गुड नि त. त्यही भएर हामीले पनि आइसिसीलाई चाहिँ यो लेभलको पोलिटिक्स चाहिँ आइसिसीमा छ ठिक छ, एनसिसीमा पनि त्यो छिराएर होइन संस्था डिभाइडेड बनाएर तपाईँको कम्युनिटी डिभाइडेड बनाएर होइन त्यो हुनु हुँदैन. र हामी लगातार डायलग, लगातार प्रेसर, लगातार हामीले गर्ने भनेको यी यस्तै कुराहरू उहाँहरू समक्ष राख्ने. तर उहाँहरूले बुझ्नुहुन्छ होला सायद आफ्नो व्यक्तिगत स्वार्थ भन्दा पनि संस्था अथवा त्योभन्दा माथि उठेर चाहिँ उहाँहरूले जज गरेर चाहिँ संस्था एक हुनुको विकल्प छैन भन्ने कुरामा उहाँहरू अगाडि बढ्नुहुन्छ. अप्टिमिस्टिक छु म, अबको अधिवेशन नेपालमा अथवा के गर्छ नेपाल सरकारले पनि धेरै कुराहरू चाहिँ अलिकति च्यालेन्जिङ पिरियड चाहिँ हो, तर वाट वी से इज जहाँ च्यालेन्जेस छ त्यहाँ चाहिँ अझ अपर्च्युनिटी हुन्छ भन्ने कुरामा चाहिँ आई डु बिलिभ.
तपाईँले त्यो पदमा बसिसकेपछि क्विकली देखिने दुई तिन महिनामा देखिने परिवर्तनहरू चाहिँ के हुन सक्छ एनआरएनएमा?
देखिने खालको परिवर्तन तपाईँको सोच चाहिँ अब जुन हिसाबले अनएनजीको टिमले जुन कामहरू गरिरहेको छ त्यो एउटा कन्टिन्युटी चाहिँ हुन्छ होइन. अब मैले आउने बित्तिकै एकदमै धेरै ड्रास्टिक चेन्जहरू ल्याउन नसकौँला, तर मैले अघि भने जस्तै हाम्रो फ्यु चेन्जेसहरू हाम्रो चाहिँ वेबसाइटहरूले रोबस्ट बनाउने होइन, हाम्रो सोसियल मिडिया प्रेजेन्सलाई रोबस्ट बनाउने, हाम्रो स्टेट विभिन्न 8 स्टेट एन्ड टेरिटोरिजमा भएका साथीहरूलाई चाहिँ इम्पावर गर्ने, युथको टिम, वुमनको टिम, र उनीहरूलाई इम्पावर गरेर उनीहरूले गर्ने एक्टिभिटिजहरूलाई चाहिँ अझ धेरै चाहिँ रोबस्ट बनाउने, त्यो नै रहन्छ अबको अबको यो 3 महिनामा चाहिँ जुन हिसाबले आन्दोलन अगाडि बढिरहेको छ त्यो त्यसको कन्टिन्युटी नै हो भन्छु मैले।
अब चाहिँ अलिकति अब महिलाहरूले नेतृत्व लिने कुरा पनि गरौँ होइन, हुन त स्टेट कोअर्डिनेटरका रूपमा महिलाहरूको उपस्थिति देखिया छ, तर अब अस्ट्रेलियाको यो संस्थालाई हाक्ने अथवा भनौँ न एनआरएनए अस्ट्रेलियाको अध्यक्ष महिला बन्ने चाहिँ कहिले होला त्यो सम्भव, र तपाईँको कार्यकालमा त्यसको लागि चाहिँ तपाईँको प्रयास कस्तो रहनेछ?
महिला बनाउने बनाउने प्रयत्न अफकोर्स लिडरसिप अध्यक्ष भन्ने पनि भएन होइन, यसमा लिडरसिप रोलमा जो आए पनि महिलाहरूको महिलाहरू आउनुपर्छ भन्ने कुरामा चाहिँ वी हेभ अलवेज बिन ओपन होइन, तर कोही चाहिँ आउनु पनि भएको छ, तर जुन हिसाबले अथवा हुनुपर्थ्यो त्यसको चाहिँ त्यो बेसिसमा नहुँदै गर्दाखेरि संस्थामा त्यति धेरै इन्भल्भमेन्ट देखिनँ। तर अब नारी निकुञ्जको टिम छुट्टै छ होइन, हाम्रो नेसनलमा पनि चाहिँ नहुँदाखेरि त्यो अब जस्तो अहिले सिडनीबाट हुनुहुन्छ बोर्ड अफ डिरेक्टर्सबाट आउनु भएको छ होइन, त्यस त्यो लेभलको प्रेजेन्स चाहिँ छ, तर तपाईँले भनेको जस्तै यदि एनआरएन अस्ट्रेलियाको अध्यक्षका रूपमा हामीले फ्यु लिडर्सहरूले देखिरहेछौँ होइन, उहाँहरूले यो संस्थालाई अझै कसरी अगाडि बढाउनुहुन्छ, उहाँको लिडरसिप कुन हिसाबले डेभलप हुन्छ, र उहाँहरू संस्थाप्रति कतिको त्यो पोजिसनको लागि कतिको चाहिँ मेहनत गर्नुहुन्छ भन्ने कुराहरूले नै निर्भर गर्छ। र अबको 2 वर्षमा चाहिँ वी वान्ट होइन यस्तै यस्तै लिडर्सहरू वुमन जुन इम्पावर्ड भएर चाहिँ संस्थालाई लिड गर्छु भनेर आउनुहोस्, उहाँहरू सबैलाई सबैलाई शुभकामना। र हामी यदि कोही त्यसरी म गर्छु भनेर आउनुहुन्छ भने त्यसको ब्याकएन्डमा बसेर हामी चाहिँ उहाँहरूलाई सपोर्ट गर्ने एकदमै रेडी छौँ।
अनलाइन र सोसियलमा थप सामग्रीहरू पाउनुहोस्, sbs.com.au/nepalima जानुहोस् वा फेसबुकमा SBS नेपालीलाई फलो गर्नुहोस्।
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा।